الحمد لله الحمد
الحمد
لله
لله
نحمده
نحمده
ونستعينه
ونستعينه
ونستغفره
ونستغفره
ونؤمن
ونؤمن
به
به
ونتوكل
ونتوكل
عليه
عليه
ونعوذ
ونعوذ
بالله
بالله
من
من
شرور
شرور
أنفسنا
أنفسنا
ومن
ومن
سيئات
سيئات
أعمالنا
أعمالنا
من
من
يهده
يهده
الله
الله
فلا
فلا
مضل
مضل
له
له
ومن
ومن
يضلله
يضلله
فلا
فلا
هادي
هادي
له
له
ونشهد
ونشهد
أن
أن
لا
لا
إله
إله
إلا
إلا
الله
الله
وحده
وحده
لا
لا
شريك
شريك
له
له
ونشهد
ونشهد
أن
أن
سيدنا
سيدنا
ونبينا
ونبينا
وشفينا
وشفينا
وشفاء
وشفاء
صدورنا
صدورنا
وغوثنا
وغوثنا
وغياثنا
وغياثنا
ومغيثنا
ومغيثنا
ومعيننا
ومعيننا
وقطبنا
وقطبنا
وفريدنا
وفريدنا
ونظامنا
ونظامنا
وسراجنا
وسراجنا
وأولانا
وأولانا
وأشرفنا
وأشرفنا
ونور
ونور
عيننا
عيننا
محمدا
محمدا
عبده
عبده
ورسوله.
ورسوله.
أما
أما
بعد،
بعد،
فأعوذ
فأعوذ
بالله
بالله
من
من
الشيطان
الشيطان
الرجيم.
الرجيم.
بسم
بسم
الله
الله
الرحمن
الرحمن
الرحيم.
الرحيم.
ونزلنا
ونزلنا
عليك
عليك
الكتاب
الكتاب
تبيانا
تبيانا
لكل
لكل
شيء
شيء
وهدى
وهدى
ورحمة
ورحمة
وبشرى
وبشرى
للمسلمين.
للمسلمين.
صدق
صدق
الله
الله
مولانا
مولانا
العظيم
العظيم
وبلغنا
وبلغنا
رسوله
رسوله
النبي
النبي
الكريم
الكريم
ونحن
ونحن
على
على
ذلك
ذلك
لمن
لمن
الشاهدين
الشاهدين
والشاكرين.
والشاكرين.
والحمد
والحمد
لله
لله
رب
رب
العالمين.
العالمين.
بارگاہ
بارگاہ
رسالت
رسالت
میں
میں
درود
درود
پاک
پاک
ردرانہ
ردرانہ
پیش
پیش
کیجیے.
کیجیے.
اللہم
اللہم
صلی
صلی
علی
علی
سیدنا
سیدنا
و
و
مولانا
مولانا
محمد
محمد
و
و
علی
علی
آل
آل
سیدنا
سیدنا
و
و
مولانا
مولانا
محمد
محمد
و اصحاب
اصحاب
سیدنا
سیدنا
و
و
مولانا
مولانا
محمد
محمد
و
و
بارک
بارک
و
و
سلم
سلم
صلاة
صلاة
وسلام
وسلام
عليك
عليك
يا
يا
رسول
رسول
الله.
الله.
الحمد
الحمد
لله
لله
آج
آج
ہمارے
ہمارے
اس
اس
نو
نو
روزہ
روزہ
محافل
محافل
محرم
محرم
کے
کے
جلسوں
جلسوں
کا
کا
چوتھا
چوتھا
پروگرام
پروگرام
ہے
ہے
اور
اور
آج
آج
ہم
ہم
آپ
آپ
حضرات
حضرات
کے
کے
سامنے
سامنے
انشاءاللہ
انشاءاللہ
تعالی
تعالی عظمت
عظمتِ قرآن
قرآن
کے
کے
موضوع
موضوع
پر
پر
گفتگو
گفتگو
کریں
کریں
گے.
گے.
نزول
نزول
قرآن،
قرآن،
وحی
وحی
کی
کی
ابتدا،
ابتدا،
قرآن
قرآن
کریم
کریم
کس
کس
طرح
طرح
جمع
جمع
ہوا
ہوا
اور
اور
پھر
پھر
فضائل
فضائل
قرآن،
قرآن،
یہ
یہ
تمام
تمام
چیزیں
چیزیں
انشاءاللہ
انشاءاللہ
تعالیٰ
تعالیٰ
آپ
آپ
کے
کے
سامنے
سامنے
بیان
بیان
کی
کی
جائیں
جائیں
گی.
گی.
بڑے
بڑے
سکون
سکون
کے
کے
ساتھ،
ساتھ،
توجہ
توجہ
کے
کے
ساتھ
ساتھ
سماعت
سماعت
فرمائیے.
فرمائیے.
وَمَا
وَمَا
تَوْفِيقِي
تَوْفِيقِي
إِلَّا
إِلَّا
بِاللَّهِ
بِاللَّهِ
الْعَلِيِّ
الْعَلِيِّ
الْعَظِيمِ.
الْعَظِيمِ.
آیت
آیت
مبارکہ
مبارکہ
جو
جو
تلاوت
تلاوت
کرنے
کرنے
کا
کا
شرف
شرف
حاصل
حاصل
کیا،
کیا،
پہلے
پہلے
اس
اس
کا
کا
ترجمہ
ترجمہ
اور
اور
اس
اس
کے
کے
بعد
بعد
چند
چند
گزارشات.
گزارشات.
ارشاد
ارشاد
ربانی
ربانی
ہوا
ہوا
وَنَزَّلْنَا
وَنَزَّلْنَا
عَلَيْكَ
عَلَيْكَ
الْكِتَابَ
الْكِتَابَ
تِبْيَانًا
تِبْيَانًا
لِكُلِّ
لِكُلِّ
شَيْءٍ.
شَيْءٍ.
ہم
ہم
نے
نے
آپ
آپ
پر
پر
اس
اس
کتاب
کتاب
کو
کو
نازل
نازل
کیا
کیا
جس
جس
میں
میں
ہر
ہر
شے
شے
کا
کا
روشن
روشن
بیان
بیان
ہے.
ہے.
وَهُدًى
وَهُدًى
وَرَحْمَةً
وَرَحْمَةً
وَبُشْرَى
وَبُشْرَى
لِلْمُسْلِمِينَ.
لِلْمُسْلِمِينَ.
ہدایت
ہدایت
اور
اور
رحمت
رحمت
ہے
ہے
اور
اور
مسلمانوں
مسلمانوں
کے
کے
لیے
لیے
بشارت
بشارت
ہے.
ہے.
قرآن
قرآن
کریم
کریم
اللہ
اللہ
تبارک
تبارک
و
و
تعالیٰ
تعالیٰ
کی
کی
وہ
وہ
عظیم
عظیم
و
و
شان
شان
کتاب
کتاب
ہے
ہے
کہ
کہ
جس
جس
میں
میں
ہر
ہر
شے
شے
کا
کا
بیان
بیان
موجود
موجود
ہے.
ہے.
قرآن
قرآن
کہتا
کہتا
ہے
ہے
ولا
ولا
رتب
رتب
ولا
ولا
یأبس
یأبس
الا
الا
فی
فی
کتاب
کتاب
مبین.
مبین.
کوئی
کوئی
خشک
خشک
اور
اور
تر
تر
ایسا
ایسا
نہیں
نہیں
جس
جس
کا
کا
بیان
بیان
قرآن
قرآن
کریم
کریم
میں
میں
نہ
نہ
ہو.
ہو.
سب
سب
سے
سے
پہلے
پہلے
ہم
ہم
نزول
نزول
قرآن
قرآن
کے
کے
متعلق
متعلق
بیان
بیان
کرتے
کرتے
ہیں.
ہیں.
حضرت
حضرت
علامہ
علامہ
مفتی
مفتی
احمد
احمد
یار
یار
خاں
خاں
نعیمی
نعیمی
اشرفی
اشرفی
تفسیر
تفسیر
نعیمی
نعیمی
میں
میں
فرماتے
فرماتے
ہیں
ہیں
کہ
کہ
قرآن
قرآن
کریم
کریم
لوح
لوح
محفوظ
محفوظ
میں
میں
لکھا
لکھا
ہوا
ہوا
تھا.
تھا. مکمل قرآن لوح محفوظ میں لکھا ہوا تھا، وہاں سے اسے پہلے آسمان پر اتارا گیا، مکمل قرآن، پھر پہلے آسمان سے بتدریج 23 سال کے عرصے میں نبی پاک علیہ الصلوۃ والسلام پر نازل کیا گیا۔ آپ کو پتا ہے کہ پورا قرآن ایک دم ایک ساتھ مکمل نازل نہیں ہوا، جیسے جیسے حالات پیش آتے رہے، جیسے جیسے احکامات نازل ہوتے رہے، آیتیں اترتی رہیں، نبی پاک علیہ الصلوۃ والسلام وہ احکامات جو اللہ تبارک و تعالیٰ نے قرآن کے ذریعے نازل فرمائے لوگوں کو بتاتے رہے۔ اور حقیقت بھی یہی ہے کہ اگر ایک دم ایک چیز نازل کر دی جائے تو اس پر، ان احکامات پر عمل کرنا بڑا مشکل ہے۔ مثال کے طور پر شراب جو ان کی گھٹی میں پڑی ہوئی تھی، وہ عرب زمانے جاہلیت میں شراب اس طرح پیتے تھے جیسے ہم پانی یا شربت پیتے، کھانے میں، ناشتے میں، صبح، دوپہر، شام، رات، ہر وقت نشے میں دھت رہتے تھے۔ اب اگر اس قوم پر ایک دم حکم نازل کر دیا جاتا کہ شراب چھوڑ دو تو ناممکن تھا کہ ایک آدمی کسی چیز کا عادی ہو اور ایک دم چھوڑ دے۔ اس لیے اللہ تبارک و تعالی نے جتنے احکامات نازل کیے، یعنی شراب کی تو میں نے صرف ایک مثال دی ہے، جتنے بھی احکامات نازل کیے بتدریج کیے، آہستہ آہستہ کیے، اب اس پر عمل کرنا ہے، اب اس پر عمل کرنا ہے، اب شراب چھوڑ دو، اب جوا چھوڑ دو، اب کھیل تماشے چھوڑ دو، پھر آیت حجاب نازل ہوئی، اب عورتیں پردہ کریں، اسی طرح دیگر احکامات نازل ہوئے۔ تو مکمل قرآن لوح محفوظ میں لکھا ہوا تھا، وہاں سے پہلے آسمان پر نازل کیا گیا، اور پہلے آسمان سے پھر نبی پاک علیہ الصلوۃ والسلام پر 23 سال کے عرصے میں بتدریج نازل ہوا۔ بات سمجھ میں آ رہی نا؟ ایک ایک آیت نازل ہوئی۔ اسی لیے آپ یہ دیکھیں، نزول قرآن اس کی ترتیب الگ ہے اور موجودہ قرآن اس کی ترتیب الگ ہے۔ سب سے پہلے کون سی آیت نازل ہوئی جانتے ہیں آپ لوگ؟ کون سی آیت؟ اقرا۔ ماشاءاللہ، اتنا تو جانتے ہیں، الحمدللہ، اقرا بسم ربک الذی خلق، لیکن ہے کون سے پارے میں؟ آخری، نازل ہونے میں اول، اور جس پارے میں ہے وہ آخر۔ اب یہ ترتیب کیوں بدلی؟ کبھی آپ نے سوچا کہ یہ ترتیب الگ الگ کیوں ہو گئی؟ بھئی یہ پہلے نازل ہوئی تھی تو اس کو پہلے پارے میں ہونا چاہیے تھا، لیکن پہلے پارے میں سورہ فاتحہ ہے، پھر آگے ہیں، پھر دوسرے سورتیں، یہ بالکل سب سے آخر میں، آخری پارے میں۔ وجہ کیا ہے؟ وجہ یہ تھی کہ جو قرآن لوح محفوظ پر لکھا ہوا تھا اور وہاں سے مکمل آسمان اول پر نازل کیا گیا، نبی پاک علیہ الصلوۃ والسلام پر بتدریج ایک ایک آیت، ایک ایک سورت نازل ہوتی رہی۔ جب مکمل قرآن نازل ہوا، سرکار دو عالم علیہ الصلوۃ والسلام نے اس کی ترتیب بتائی، صحابہ کو لکھوایا باقاعدہ۔ جب کوئی وحی نازل ہوتی تھی نا تو حضور علیہ الصلوۃ والسلام ان کاتبان وحی کو بلاتے تھے۔ اچھا، اس میں کون کون ہیں؟ مشہور قول تو یہ ہے کہ 25 صحابہ وحی کی کتابت کرتے تھے، یعنی جو آیت نازل ہوتی تھی ان کو کہتے ہیں کاتبان وحی، وحی لکھنے والے۔ جیسے ایک آیت نازل ہوئی، سرکار نے بلایا، آ جاؤ بھائی، آیت نازل ہوئی ہے، یہ لکھ لو۔ اور لکھتے کس پر؟ ہڈیوں پر، چمڑوں پر، کھالوں پر، کھجور کی شاخ کو صاف کر کے اس کے اوپر، درختوں کی جو شاخ ہوتی ہے نا اسے صاف کر کے پتوں سے، پھر اس پر، ظاہر ہے کاغذ اور قلم یہ ایسی چیزیں تو اس وقت نہیں تھی۔ اس طرح قرآن مختلف جگہ بکھرا ہوا تھا۔ تو مشہور قول تو یہ کہ 25، لیکن تحقیق یہ ہے کہ 60 صحابہ تھے جو وحی کی کتابت کرتے، 60 صحابہ۔ نبی پاک علیہ الصلوۃ والسلام ان کو بلاتے تھے اور وہ اسی وقت اس کو لکھ لیا کرتے تھے تاکہ وہ چیز ضائع نہ ہو جائے۔ एक होती है ना, किसी को याद करा दिया, हो सकता है जहन से निकल जाए। भाई सरकार फरमाते कि आयत नाजिल हुई है तुम याद कर लो, एक साहबी को बुलाया तुम याद कर लो, दूसरे का तुम याद कर लो, हो सकता है जहन से निकल जाए। वो सहाबा याद भी करते थे इसलिए कि हाफिज कुरान भी थे, लेकिन हुजूर अलैहिस्सलातु वस्सलाम लिखवाते थे। और उनमें कौन कौन? हजरत उबई बिन काब, हजरत जैद बिन साबित, हजरत माविया बिन अबी सुफियान, हजरत यजीद बिन अबी सुफियान, हजरत मुगीरा बिन शोबा, हजरत जुबैर बिन अवाम, हजरत खालिद बिन वलीद, और इसके अलावा खुलफाए अरबा, सिद्दीक अकबर, फारूक आजम, उस्मान गनी और अली मुर्तजा रदी अल्लाह ताला अन्हुम अजमाईन। ये तो चंद के नाम है, बाकी 60 सहाबा थे सब मिलाकर जो वही की किताबत करते थे। तो हुजूर अलैहिस्सलाम ने जो तरतीब बताई, ये सूरत इस सूरत के बाद, ये आयत उस आयत के बाद, मुख्तलिफ दौर में नाजिल हुई ना, शराब का हुक्म बाद में आया, आयत हिजाब बाद में आई, इकरा सबसे पहले नाजिल हुई। इसी तरह बाज ने कहा कि बिस्मिल्लाहिर्रहमानिर्रहीम ये सबसे पहले नाजिल हुई, किसी ने कहा सूरह फातिहा, मुख्तलिफ कौल। लेकिन नबी पाक अलैहिस्सलाम ने जो तरतीब बताई, उलमा ने लिखा, मुफस्सरीन ने लिखा कि सरकार दो आलम अलैहिस्सलाम की नजर लौहे महफूज पर थी कि वहां जिस तरतीब से कुरान लिखा है वही तरतीब सरकार ने यहां भी रखी। लौहे महफूज पर जिस तरतीब पे लिखा है वही तरतीब। अब एक आयत बाद में, दूसरी आयत बाद में, एक सूरत इधर, दूसरी सूरत इधर, लेकिन जब सरकार दो आलम अलैहिस्सलाम ने तरतीब फरमाई तो जो कातिबा ने वही लिखते थे, फरमाया ये आयत उस आयत के बाद लिखो, और ये आयत उस सूरत में लिखो, ये सूरत उस सूरत के बाद लिखो। अब बात समझ में आ गई, नुजूल कुरानी की तरतीब अलग है और मौजूदा तरतीब अलग। अब आप समझ गए कि इसमें यह फर्क क्यों हुआ। ठीक है, अब आइए सबसे पहले हम नुजूल कुरान के मुतालिक बात करते हैं। हुजूर अलैहिस्सलाम की यह आदत मुबारक थी कि आप कई कई दिन खलवत में चले जाते, तन्हाई में, और उसके लिए आपने एक गार मुंतखब फरमाया जिसे गारे हिरा कहते हैं। आज भी वो गार मौजूद है, गारे हिरा जबल नूर पर लोग जाते हैं, जियारत करते हैं, दुआएं करते हैं। सरकार दो आलम अलैहिस्सलाम वहां तशरीफ ले जाते, एक दिन, दो दिन, तीन दिन, बाद रिवायत में 8-8 दिन सरकार वहीं रहते। और आपकी जौजा मोहतरमा उम्मुल मोमिनीन सैयदा खतीजतुल कुबरा रदी अल्लाह ताला अन्हा खाना लेकर वहां पर जाती। अब आप गौर करें, आज जो लोग वहां पर जाते हैं चढ़ने में कितनी दुश्वारी है, पहाड़ है। एक औरत खाना लेकर अपने शौहर के लिए, उनकी खिदमत के लिए तोशेदान लेकर, उसमें सालन है, उसमें रोटी है, पानी है, सब चीजें लेकर पहाड़ पे चली जा रही है। ये उनकी मोहब्बत हुजूर अलैहिस्सलाम से। और उनकी शान भी क्या थी, एक मर्तबा नबी पाक अलैहिस्सलाम गारे हिरा की खलवतों में अपने रब को याद कर रहे थे, उसकी मोहब्बत में गुम थे। हजरत जिब्रील अलैहिस्सलाम तशरीफ लाए, हजरत उम्मुल मोमिनीन खतीजतुल कुबरा रदी अल्लाह ताला अन्हा, जिनका मामूल था कि खाना लेकर जाती थी, अर्ज किया या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम खतीजा आ रही हैं, खतीजा आ रही हैं, उनके हाथ में सालन भी है, रोटी भी है। सरकार जब वो तशरीफ ले आए तो आप उनको अपने रब का सलाम भी पेश करें, मेरा सलाम भी पेश करें। गौर करो उस खातून की अजमत, उसकी शान और उसकी किस्मत पर रब्बुल आलमीन उस पर सलाम भेज रहा है और जिब्रील अमी उस पर सलाम भेज रहे। अच्छा, वही का सिलसिला जब शुरू हुआ, सरकार फरमाते हैं कि मैं गारे हिरा की खलवतों में था, मैंने देखा कि एक आने वाला आया। कौन? फरिश्ता हजरत जिब्रील अलैहिस्सलाम। उन्होंने कहा इकरा पढ़िए। फरमाया मा अना बेकारीन, मैं नहीं पढ़ता। बाद में तर्जुमा किया मैं पढ़ा हुआ नहीं हूं। मारा, उन्होंने आपको सीने से लगाया, हुजूर अलैहिस्सलाम को हजरत जिब्रील अलैहिस्सलाम, और सीने से लगाकर दबाया, भीचा, फिर छोड़ दिया, कहा इकरा। फरमाया मा अना बेकारी, मैं नहीं पढ़ता या मैं पढ़ा हुआ नहीं। फिर सीने से लगाया, छोड़ दिया। तीसरी मर्तबा इकरा बिस्म रब्बी कल्लजी खलक, पढ़िए अपने रब के नाम से जिसने पैदा किया है। जैसे ही रब का नाम सुना पढ़ना शुरू कर दिया। अच्छा, बाद लोग ये कहते हैं कि हुजूर ने फरमाया मैं पढ़ा हुआ नहीं हूं। अगर पढ़े हुए नहीं तो फिर बाद में कैसे पढ़ लिया? अच्छा, जिब्रील अलैहिस्सलाम ने सीने से क्यों लगाया? इसलिए लगाया, वो जानना चाहते थे ये क्यों नहीं पढ़ रहे। एक दफा लगाया, दूसरी दफा, तीसरी मर्तबा, हुजूर अलैहिस्सलाम इसलिए खामोश थे और इसलिए नहीं पढ़ रहे थे कि सरकार जानते थे कि वही रब्बानी का सिलसिला शुरू हो चुका है। अब मेरी जबान हक तर्जुबान, मेरी जबान नबुवत खुलने वाली है। जब ये खुले तो रब के नाम से खुले, ताकि सारा काम पाए तकमील को पहुंच जाए। हुजूर अलैहिस्सलाम ये बताना चाहते थे, जिब्रील उस रब का नाम तो लो जिसकी मोहब्बत में मैं गुम हूं, जिसको मैं खलबतों में याद कर रहा हूं, जिसका मैं जिक्र कर रहा हूं, जिसका मैं नाम ले रहा हूं। और जब जिब्रील अलैहिस्सलाम ने समझ लिया, फौरन कहा इकरा बिस्म रब्बिकल लजी खलक, पढ़िए अपने रब के नाम से जिसने पैदा किया। जैसे ही सरकार ने रब का नाम सुना पढ़ना शुरू कर दिया। अच्छा, अब क्या हुआ? आए हजरत जिब्रील अलैहिस्सलाम, चले गए, आयतें लेकर आए, चले गए। नबी पाक अलैहिस्सलाम घर तशरीफ लाए, उम्मुल मोमिनीन सैयदा खतीजतुल कुबरा रजी अल्लाह ताला अन्हा। सरकार ने फरमाया जम्मिलूनी जम्मिलूनी, मुझे चादर उड़ाओ, चादर उड़ाओ। जैसे बुखार होता है ना, इंसान को एक कपकपी लगती है और चादर ओढ़ के लेट जाता है। अब पहला मौका था, फरिश्ते को देखा, सीने से उसने लगाया, फिर पढ़वाया। हुजूर अलैहिस्सलाम पर अजीब कैफियत तारी, इन्होंने चादर उड़ा दी। फिर नबी पाक अलैहिस्सलाम ने पूरी कैफियत बयान की अपनी ज़ौजाए मोहतरमा उम्मुल मोमिनीन सैयदा खतीजतुल कुबरा रदी अल्लाह ताला अन्हा। उन्होंने पूरी बात सुनी और कहा आप सिला रहमी करते हैं, आप कमजोरों का बोझ उठाते हैं, आप ज़ईफों की मदद करते हैं, आप बीमारों की तीमारदारी करते हैं, आपका रब आपको जाया नहीं करेगा। तसल्ली दी। पहली जात और पहली शख्सियत जिसने मेरे आका सल्लल्लाहु अलैहि वसल्लम के कल्ब मुबारक को तसल्ली दी वो एक औरत थी, और उनकी ज़ौजा मोहतरमा उम्मुल मोमिनीन खतीजतुल कुबरा रदी अल्लाह ताला अन्हा थी। उसके बाद वो आपको लेकर गई वरका बिन नौफिल के पास, जो आसमानी किताबों के आलिम थे, जो किताबें गुजर चुकी ना, तौरात इंजील वगैरह, उसके वो आलिम थे, अहकामात जानते थे, उनके पास ले गई। उन्होंने कहा मुझे बताइए आपके साथ क्या हुआ। कहा इस तरह मुझे एक आवाज़ आती है, पीछे से कोई आवाज़ देता है, या मोहम्मद, तो मैं आगे की तरफ चला जाता हूँ। कहा नहीं, आप रुक जाइए, अगर आवाज़ आए तो आप रुक जाइए, देखिए वो कहने वाला क्या कह रहा। फिर सरकार ने वही की कैफियत बयान की। वरका बिन नौफिल ने कहा ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, मेरा गुमान ये कहता है कि जो आपके पास आया था यकीनन ये वही मुकद्दस फरिश्ता है जो सारे अंबिया के पास आया करता है। अल्लाह तबारक व तआला आपको मनसब नबूवत से सरफराज फरमा रहा। इस किस्म की बातें की और उसके बाद फिर सिलसिला शुरू हो गया। फिर वही का सिलसिला शुरू हो गया। हज़रत जिब्रील आते रहे, सरकार दो आलम अलैहिस्सलाम वही सुनकर आते, फिर आप बताते, अहकामात नाजिल होते रहे, और इस तरह ये सिलसिला फिर जारी हुआ। बाद में कहा कि पहली सूरत और पहली आयत सूरह मुदस्सिर, लेकिन उलमा ने लिखा कि पहली आयत तो इकरा बिस्मे रब्बिक अल्लज़ी खलक, जो वही की सूरत में नाजिल हुई, लेकिन सूरह मुदस्सिर मुकम्मल सूरत, पहली मर्तबा जो मुकम्मल सूरत नाजिल हुई वो सूरह मुदस्सिर। बहरहाल अब आइए आगे चलें। कुरान मजीद फरकान हमीद नाजिल होता रहा। अल्लाह तबारक व ताला ने इस अजीम शान किताब में सब कुछ बयान कर दिया। जो हो चुका है वह कुरान में है, जो हो रहा है वह कुरान में है, और जो आइंदा होने वाला है वह कुरान में। जिनों का जिक्र कुरान में है, इंसानों का जिक्र कुरान में है, फरिश्तों का जिक्र कुरान में है, मलाइका का जिक्र कुरान में है, जन्नत का जिक्र कुरान में है, जहन्नुम का जिक्र कुरान में है, कयामत तक जो कुछ होने वाला है वह कुरान में है, जितनी मखलूकात अल्लाह ने पैदा की सब कुरान में। छोटी से छोटी मखलूक चींटी सूरह नमल कुरान में है, और सबसे बड़ी मखलूक हाथी सूरह फील कुरान में है। परिंदों का जिक्र कुरान में है, चरिंद का जिक्र कुरान में है, दरिंदों का जिक्र कुरान में है, मुत्तकी परहेजगारों का जिक्र कुरान में है, कुफार का जिक्र कुरान में है, मुनाफिकीन का जिक्र कुरान में है, अंबियाए साबिकीन का जिक्र कुरान में है। क्या चीज है जो कुरान में नहीं? अच्छा, कुरान क्योंकि एक जामे किताब है, अब आप एक एक चीज को कहते जाए ये कुरान में, ये कुरान में, कुरान ने ये नहीं कहा। कुरान ने एक मुकम्मल लफ्ज बयान कर दिया, वला रतबिम वला याबिसिन इल्ला फी किताबिम मुबीन, कोई खुश और तर ऐसा नहीं जो कुरान में ना हो। इसीलिए अब आप देखें लफ्ज कैसा इस्तेमाल किया। जामे लफ्ज, फसी लफ्ज वो होता है कि अल्फाज कम हो बात मुकम्मल हो, यानी जुमला मुख्तसर हो। जैसे कहते हैं ना, कूजे में दरिया को बंद कर दिया, एक जुमले में सब कुछ हो। अब हम ये कहते रहेंगे फला चीज कुरान में, फला चीज कुरान में, कुरान ने सिर्फ एक जुमला कहा, कोई खुश्क और तर ऐसा नहीं जो कुरान में ना हो। अच्छा क्यों कहा? अब आप पूरी कायनात का जायजा लें, इस पूरी दुनिया में, पूरी कायनात में जितनी चीजें हैं या तो खुश्क हैं या तर हैं, देख लें आप पूरी दुनिया में, आप चीजों को गौर करें ना, या खुश्क है या तर है। अल्लाह ने यही जुमला इस्तेमाल किया, वला रतबिम वला याबिसिन इल्ला फी किताबिम मुबीन, कोई खुश्क और तर ऐसा नहीं जो कुरान में ना हो। तो इसका मतलब है पूरी कायनात का इल्म कुरान में है। ऐसी जामे किताब अल्लाह तबारक व तआला ने नाजिल फरमाई और उसको ऐसा मुकम्मल फरमा दिया, हर चीज उसने बयान फरमा दी, ताकि इस किताब के बाद किसी दूसरी किताब की जरूरत नहीं पड़े। ठीक, अब आइए, इस कुरान करीम के अस्मा हैं, यानी नाम। मुफस्सिर कुरान शारह सही बुखारी व मुस्लिम अल्लामा गुलाम रसूल सईदी रहमतुल्लाह ताला अलैह व नवर अल्लाह मरकदहू फरमाते हैं कि कुरान करीम के पांच अस्मा इसी कुरान में जिक्र किए गए। कितने अस्मा? पांच, यानी पांच नाम कुरान के हैं जो कुरान के अंदर ही हैं। अल्लाह फरमाता है इन्नहु लकुरानुन करीमुन फी किताबिम मकनून, सूरह वाकया, बेशक ये बहुत मुअज्जिज कुरान है, महफूज किताब में मौजूद है, फी किताब मकनून। कुरान का लफ्ज आ गया। दूसरी आयत सूरह बुरूज में अल्लाह फरमाता है बल हुवा कुरान मजीद उन फी लौहिम महफूज, बल्कि वो बहुत मुअज्जम कुरान है, लौहे महफूज में लिखा हुआ। यहां भी कुरान का लफ्ज इस्तेमाल हुआ। फरमाते हैं कि कुरान मजीद में 18 मरतबा अल कुरान का जिक्र है, 10 मरतबा कुरान का जिक्र है, और 2 मरतबा कुरानहू का बतौर मस्तर जिक्र है। कुरान का लफ्ज किरात से बना है और इसके माना है पढ़ना, क्योंकि इसको बहुत ज्यादा पढ़ा जाता है, इसीलिए इसको कुरान कहते हैं। कभी सोचा कि इसको कुरान क्यों कहते हैं? इसलिए कि इसको बहुत ज्यादा पढ़ा जाता है। और कितना पढ़ा जाता है? आप देखें, दुनिया की कोई किताब इतनी नहीं पढ़ी जाती जितना कुरान पढ़ा जाता है। अगर आप सिर्फ नमाजों का हिसाब लगा लें, नमाजों में हम कुरान पढ़ते हैं ना, सिर्फ नमाजों का हिसाब लगा लें, तो अल्लाह तबारक व तआला ने पूरी कायनात का जो एक निजाम बनाया, एक सिस्टम बनाया, किसी मुल्क में फजर हो रही है, कहीं जोहर हो रही है, कहीं असर हो रही है, कहीं मगरिब हो रही है, कहीं ईशा हो रही है, यानी एक मुल्क में अगर फजर का वक्त खत्म हो रहा है तो उसी वक्त जोहर का शुरू हो रहा है, यहां जोहर का खत्म हो रहा है तो दूसरे मुल्क में असर का वक्त शुरू हो रहा है, इस मुल्क में असर का वक्त खत्म हो रहा है तो मगरिब का, और कहीं ईशा का, और उसके बाद फिर फजर। 24 घंटे नमाज हो रही है, 24 घंटे कुरान पढ़ा जा रहा है, 24 घंटे कुरान पढ़ा जा रहा है। ये तो सिर्फ नमाजों का है, नमाजों के अलावा कितना कुरान पढ़ा जा रहा है, जितने मदारिस हैं सब कुरान पढ़ा जा रहा है, जितने बच्चे हैं ये कुरान पढ़ रहे हैं, औरतें कुरान पढ़ रही हैं, मर्द कुरान पढ़ रहे हैं, सबसे ज्यादा पढ़ी जाने वाली किताब कुरान है। कोई किताब जो इतनी पढ़ी जाए? अरे वो अपने बाइबल लेकर जाते हैं, बल्कि उनके वही मौजूद होती है, हर इतवार के इतवार गए, सुबह जाके पढ़ी, बंद करके आ गए, खत्म। अल्लाह ने पूरा निजाम ऐसा बना दिया, 5 नमाजों में कुरान पढ़ो, और नमाजों का हिसाब भी ऐसा रख दिया, एक नमाज के बाद दूसरी नमाज। पूरी कायनात का जब आप जायजा ले लें, 24 घंटे नमाज हो रही है, 24 घंटे अल्लाह का जिक्र हो रहा है, 24 घंटे रसूल पर दुरूद पढ़ा जा रहा है, और 24 घंटे कुरान की तिलावत की जा रही है, ये अल्लाह तबारक व तआला का करम है। तो इसको कुरान इसलिए भी कहा गया कि ये किरात से माखूज है, और किरात के माना पढ़ना, यानी सबसे ज्यादा पढ़ी जाने वाली किताब कुरान मजीद फुरकान हमीद है। अब इसका एक नाम है फुरकान। अल्लाह फरमाते हैं, तबारक अल्लज़ी नज़ल अल-फुरकान अला अब्दिही लियकून लिलआलमीन नज़ीरा। बहुत बरकत वाला है वो जिसने अपने महबूब सल्लल्लाहु अलैहि वसल्लम पर फुरकान को नाजिल किया। फुरकान ये किसका नाम है? कुरान करीम का। ताकि वो तमाम जहानों के लिए डराने वाला हो, लियकूना लिलआलमीना नजीरा। फुरकान फर्क से माखूज है, और क्योंकि ये किताब हक और बातिल में, ईमान और कुफर में, खैर और शर में, इन सब के दरमियान फर्क करती है, इसीलिए इसका नाम रखा फुरकान। बात समझ में आई? इसका नाम रखा फुरकान। इसका एक नाम किताब कुरान करीम का। अल्लाह फरमाता है, ज़ालिकल किताब ला रैब फी। ये अजीम किताब है, इसमें कोई शक नहीं। क्या मतलब? इस किताब में कोई ऐब नहीं, इस किताब में कोई खराबी नहीं, इस किताब में कोई नक्स नहीं, इस किताब में कोई कमी नहीं। दुनिया में जितनी किताबें लिखी गई उसमें कोई ना कोई गलती हो सकती है, इसलिए कि लिखने वाला इंसान है, और इंसान बशर है, और बशर से खता मुमकिन है। अरे ये किताब किसी बशर ने नहीं लिखी, ये खालिक कायनात की किताब। वो खुद हर ऐब से पाक है, उसकी किताब भी हर ऐब से पाक है। वो हर नक्स से पाक है, उसकी किताब भी हर नक्स से पाक है। तो जब आपने ये समझ लिया कि कुरान में कोई ऐब नहीं, कुरान में कोई नक्स नहीं, कुरान में कोई खराबी नहीं, तो जरूरी था कि जिस जात पर ये किताब नाजिल हो उस जात में भी कोई ऐब ना हो, कोई खराबी ना हो, कोई नक्स ना हो। इसीलिए नबी पाक अलैहिस्सलाम पर यह कुरान नाजिल किया गया। जिस तरह कुरान शक से पाक है, मेरे रसूल की जात भी शक से पाक है। कुरान में खराबी नहीं, इनकी जात में भी खराबी नहीं। कुरान में ऐब नहीं, इनमें भी ऐब नहीं। वो खुदा भी बेऐब है, उसका रसूल भी बेऐब है, उसका कुरान भी बेऐब। ज़ालिकल किताब ला रैब फी। अल्लाह फरमाता है, ये अजीम किताब, इसमें कोई शक नहीं है। अच्छा, अब आप देखें, किताब का लफ्ज कुतुब से बना है। इसके माना है जमा करना। अब क्योंकि इसमें मुख्तलिफ कसस यानी किस्से आयात और अहकामात को जमा किया गया है, इसीलिए इसका नाम किताब रख। कुरान का एक नाम है जिक्र, इसी कुरान में मौजूद है। अल्लाह फरमाता है इन्ना नहनु नज़्ज़लना ज़िक्रा व इन्ना लहू लहाफिज़ून, बेशक हम ही ने जिक्र नाजिल किया और हम ही इसके महाफिज हैं। हम ही ने जिक्र नाजिल किया और जिक्र से मुराद कुरान मजीद। अब इससे पहले भी किताबें नाजिल हुई ना, तौरात, जबूर, इंजील। जबूर हजरत दाऊद अलैहिस्सलाम पर, तौरात हजरत मूसा अलैहिस्सलाम पर, इंजील हजरत ईसा अलैहिस्सलाम पर, और कुरान करीम नबी पाक अलैहिस्सलाम। अच्छा, इन किताबों के अलावा कुछ सहाइफ भी नाजिल हुए सहीफे मुख्तलिफ अदवार में, लेकिन इन चार का जिक्र है और इन चारों पर ईमान लाना जरूरी है। अल्हम्दुलिल्लाह हमारा ईमान है। ये चार किताबें कुतुब समाविया जिन्हें कहा जाता है अल्लाह की तरफ से नाजिल हुई। वो अलग बात है कि उन किताबों में तहरीफ हो गई, तब्दीली कर दी गई, अपने मतलब की चीज दाखिल कर दी और जो समझ में ना आई वो निकाल दी। इसकी वजह क्या हुई? वजह यह हुई कि अल्लाह ताला ने जिन किताबों की हिफाजत मखलूक के जिम्मे की उनमें तब्दीली हो गई, और जिस किताब की हिफाजत अपने जिम्मे ली उसमें तब्दीली नहीं हुई। हकीकत है ना भाई, हिफाजत करने वाले को देखा जाएगा। वो कैसे हिफाजत करने वाले थे अपनी किताब की? खुद ही उसमें शामिल कर दिया अपनी मर्जी से, अपने अल्फाज, अपने अहकाम, और जो समझ में नहीं आया नहीं ये बात सही नहीं ये निकाल दो, ये सही है इसे शामिल कर दो। अरे अल्लाह की किताब है, उसमें तगैयुर और तबद्दुल कैसे हो सकता है? लेकिन अल्हम्दुलिल्लाह हम मुसलमान सीना ठोक कर ये कह सकते हैं हमारा कुरान जिस तरह पहले दिन हमारे आका सल्लल्लाहु अलैहि वसल्लम पर नाजिल हुआ, आज 1400 साल के बाद बेऐन ही उसी तरह मौजूद। एक जेर जबर की गलती नहीं, जेर जबर की गलती नहीं। एक कातिब साहब थे, उनकी आदत थी कि वो अपनी तरफ से कुछ ना कुछ शामिल करते थे। ये कातिबों की आदत होती है। अब तो खैर कातिब बेचारे चले गए, अब तो कंप्यूटर आगे कंपोजिंग होती है, लेकिन वो आदत अभी भी चल रही है, अपनी तरफ से कुछ ना कुछ जो कंपोजर है शामिल कर देगा। अब बाद में कह रहे भाई ये तो नहीं था, कहा नहीं ये इस तरह था, भाई तुम्हें अपनी अकल लड़ाने की क्या जरूरत है, जैसा लिखा है वैसे ही लिख दो। तो एक कातिब साहब की आदत थी कि अपनी तरफ से लिखते थे। तो एक आदमी ने कहा ऐसा करो इसको कुरान लिखने के लिए दे दो, इसमें तब्दीली नहीं कर सकेगा, ये तो कुरान है ना। कहा भाई इसकी आदत है ये कर देगा? नहीं नहीं नहीं, अल्लाह की किताब है, इसमें क्या तब्दीली करे। कातिब साहब को बुलाया, देखो भाई ये अल्लाह की किताब है, तुम्हारी आदत है तुम अपनी तरफ से कुछ ना कुछ शामिल कर देते हो, जो चीज तुम्हें लिखने के लिए दो तुम कुछ ना कुछ शामिल करते हो, इसमें नहीं करना, खबरदार। उसने कहा नहीं भाई नहीं, ये अल्लाह का कलाम मैं कैसे करूं। अच्छा ठीक है, ले गए कुरान लिख के लाए, कोई तब्दीली तो नहीं की? कहा नहीं। सही सही बताओ। कहा एक जगह, अरे अस्तग़फिरुल्लाह कुरान में भी तुमने कर दी? कहा नहीं जी, वो ऐसा हुआ कि मैंने जब देखा तो उसमें शैतान का लफ्ज था, तो मैंने कहा ये कुरान में शैतान का लफ्ज, तो मैंने उसको हटा के आपका नाम लिख दी, और जहां इबलीस लिखा था वहां आपके वालिद साहब का नाम लिख दिया। भाई ये तब्दीली की, इसके अलावा कोई नहीं, अस्तग़फिरुल्लाह। बहरहाल ये तो एक लतीफा था, लेकिन हकीकत हाल ये है कि खालिक कायनात खुद हिफाजत कर रहा है, और उसकी दलील ये है कि 14 सदियां गुजर चुकी हैं आज तक उसका कलाम उसी तरह मौजूद है। कुरान के खिलाफ कितनी आवाजें उठी, अभी आपने देखा हाल ही में एक बदबख्त ने कुरान को जलाने की कोशिश की, इसी तरह इससे पहले भी दो मरतबा हो चुकी। एक मरतबा तो वो सारे मिलकर बैठे, उन्होंने मुकदमा चलाया कुरान पे। अब बताओ, सोचो जरा, कुरान पे मुकदमा, और फिर कहा इसको सजा दो, सजा क्या दो, इसको जला दो, इसको जला दो। क्यों, वजह क्या है? वजह यह है कि कुरान के दलाइल का जवाब इनके पास नहीं है, कुरान के दलाइल का जवाब इनके पास नहीं है। अच्छा, कभी आपने सुना कि किसी मुसलमान ने बाइबल जलाई हो, किसी मुसलमान ने तौरात ज़बूर को जलाया हो, किसी भी आसमानी किताब? नहीं। इसलिए कि हमारा कुरान सबका अदब सिखाता है। वो कहते हैं हमारे नबी को फांसी दे दी गई माज़ल्ला, और हमारा कुरान कहता है वमा कतलू वमा सलबू वलाकिन शुब्बिहा लहुम, ना उनको सूली दी गई ना उनको कत्ल किया गया, हमने शुबे में डाल दिया। हमारा कुरान अंबिया का अदब सिखाता है, हमारा कुरान कुतुब समाविया का अदब सिखाता है। इसीलिए किसी मुसलमान ने ऐसी जसारत नहीं की, ना कभी करेगा, यही बदबा करते रहते। और ये सोचते हमने मुसलमानों को रंजीदा किया, हम ये कहते तुमने डायरेक्ट अल्लाह से लड़ाई ली है, किसी इंसान की किताब नहीं है। वो सही बात है, हमारे जज्बात मजरूह हुए कि हमारी मुकद्दस किताब को जलाया गया, फ्रीडम के नाम पर, आजादी के नाम पर इजाजत दी गई, पुलिस की मौजूदगी में जलाया गया। लेकिन याद रखो, हमारे जज्बात जो मजरूह हुए वो हुए, लेकिन अल्लाह से डायरेक्ट तुमने लड़ाई ली है, ये उसका कलाम है। और इसी दुनिया में वो दिखा देगा कि तुम्हारा हशर क्या होगा, इसी दुनिया में। मुसलमान तो क्या करेंगे, खालिके कायनात की पकड़ इन न बदश रबी का लशदी, वो कहते हैं तुम्हारे रब की पकड़ बड़ी सख्त है, वो जिसको पकड़ ले उसे कोई छुड़ा नहीं सकता, और वो जिसे आजाद कर दे उसे कोई पकड़ नहीं सकता। तो इस किस्म की ये उचित कंडे, ये एहसास कमतरी में, कुरान में तो सारी चीजें मौजूद है, कुरान की एक चीज का जवाब नहीं। अल्लाह ने फरमाया ना वही कुन तुम फी रही बिम मिम्मा नज़लना अला अब्देना फातू बेसूरत मिसली, अगर तुम कहते हो कि ये बशर का कलाम है तो इसकी मिसल एक सूरत ले आओ। भाई होता है ना, एक शायर एक नात लिखता है या कोई गजल लिखता है या कोई कलाम लिखता है, तो वैसे ही दूसरा लिख सकता है या नहीं? लिख सकता है ना, जैसे इसने लिखा उसी तज़मीन पर दूसरा लिख दिया। आला हज़रत इमाम अहले सुन्नत का कलाम मुस्तफ़ा जाने रहमत पे लाखों सलाम, कितने शायरों ने उसी जमीन पर कितने अशार लिख दिए। बशर का कलाम है ना, तो बशर लिख सकता है। कुरान ने दावा किया 1400 साल पहले, अगर तुम ये कहते हो कि ये बशर का कलाम है तो तुम भी बशर हो, इस जैसी एक सूरत ले आओ। वदू शुहदा कुम मिंदू निल्ला, और अल्लाह के सिवा सबको अपने साथ मिला लो, ना ला सकते थे और ना लाए। कुरान का चैलेंज आज भी मौजूद है और कयामत तक के लिए, इसीलिए ऊंचे हथकंडे इख्तियार कर रहे हैं, कुरान को जला रहे हैं। क्या जलने से कुरान मिटेगा? नहीं। याद रखो, तुम एक कुरान को जला रहे हो, यहां पर 70,000 हाफिज़े कुरान हैं या लाखों हाफिज़े कुरान पूरी दुनिया में मौजूद हैं, एक कुरान को जलाकर अपने दिल को ठंडा कर रहे हो। हमारे सीनों में कुरान मौजूद है, हमारी मस्जिदों में कुरान मौजूद है, हमारी खानकाहों में कुरान मौजूद है। तुमने खुद अपना ठिकाना जहन्नुम में तलाश किया। इसलिए एक ऐसा कानून बनना चाहिए कि जो किसी भी नबी की शान में गुस्ताखी करे उसे वाजिबुल कत्ल करार दिया जाए, किसी भी मुकद्दस किताब की तौहीन करे उसे करारे वाकई सजा दी जाए, ताकि सिलसिला बंद हो। इन्ना नहनु नज़लना ज़िक्र व इन्ना लहू लहाफिज़ून, हमने अपने जिक्र को नाजिल किया और हम ही इसकी हिफाजत करने वाले हैं। कुरान का एक नाम नूर, कौन सा नाम? नूर। अल्लाह फरमाते या अय्युहन्नासु कद जाकुम बुरहानुम मिर रब्बिकुम व अनज़लना इलैकुम नूरम मुबीना, ए लोगों बेशक तुम्हारे पास तुम्हारे रब की तरफ से मुस्तहकम दलील आ गई, और हमने तुम्हारी तरफ बयान करने वाला नूर नाजिल किया। इस आयत में कुरान को नूर कहा गया। नूर उसको कहते हैं जो खुद जाहिर हो और जो मौजूद हो उसे जाहिर कर दे, खुद जाहिर हो और दूसरे को भी जाहिर कर दे। अब इसकी मिसाल आप समझे, ये बल्ब जल रहा है ना, इसको बंद कर दे अंधेरा हो जाएगा, ये सारे बल्ब बंद कर दे, जब ये जलते हैं ना तो ये भी जाहिर है और इसके अंदर हम लोग भी जाहिर नजर आ रहे हैं ना। तो नूर वो होता है खुद जाहिर हो और दूसरे को भी जाहिर कर दे। तो कुरान मजीद फरकान हमीद खुद जाहिर है और इसके अंदर कितने अहकाम, कितनी खबरें, कितनी चीजें हैं, इसने उन सब को जाहिर कर दिया। इसलिए ये नूर है और ये ऐसा नूर है जो इस कुरान को पढ़े, इसको समझे, ये उसके कल्ब में नूर बनकर रोशनी पैदा करता है, नूर बनकर रोशनी पैदा करता है। तब आपने देखा कि कुरान मजीद फरकान हमीद के ये नाम हैं, पांच नाम, और इन नामों का जिक्र इसी कुरान करीम में मौजूद है। कुरान के फजाइल हम बाद में बयान करेंगे, पहले आइए हम जरा सा इसकी तदवीन यानी किस तरह इसे जमा किया गया हम वो आपके सामने बयान करें। आप जानते हैं कि कुरान करीम एक जिल्द में नहीं था, हड्डियों पर, चमड़ों पर, दरख्तों के पत्तों पर और उसकी शाखों को पत्तों से साफ करके उसके ऊपर ये लिखा हुआ। जंगे यमामा में, कल रात हम आपको बता चुके हैं खत्म नबूवत के सिलसिले में जो यमामा के मकाम पर जंग हुई, 700 सहाबा उसमें जो हाफिज थे, वैसे तो कई सौ सहाबा लेकिन 700 हुफाज सहाबा शहीद हो जो हाफिज कुरान थे। अच्छा, कुरान एक जिल्द में था नहीं, आयतें मुख्तलिफ थी, लेकिन जो हुफाज थे उनको याद था और उनको इस तरतीब के साथ याद था जो तरतीब नबी पाक अलैहिस्सलाम ने रखी थी, ये आयत उस आयत के बाद, ये सूरत इस सूरत के बाद। चुनाचे हजरत जैद बिन साबित रदी अल्लाह ताला अन्हु बयान करते हैं, इस रिवायत को इमाम बुखारी ने बयान किया है, कहते हैं कि हजरत जैद बिन साबित रदी अल्लाह ताला अन्हु उन्होंने ये बयान किया कि जंगे यमामा के दौरान खलीफा अव्वल हजरत अबू बकर सिद्दीक रदी अल्लाह ताला अन्हु ने मुझे बुलाया। जब मैं उनके पास पहुंचा तो हजरत उमर बिन खत्ताब रदी अल्लाह ताला अन्हु उनके पास मौजूद थे। उन्होंने मुझसे कहा कि तुम कुरान को जमा करो, आयतें जो बिखरी हुई हैं हड्डियों पर, चमड़ों पर मुख्तलिफ, इनको जमा करो। तो मैंने कहा कि मैं वो काम नहीं करूंगा जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने नहीं किया। तो सिद्दीक अकबर रदी अल्लाह ताला ने फरमाया, ये उमर मेरे पास मौजूद हैं, इन्होंने आकर मुझसे कहा था कि कुरान को जमा किया जाए और वजह ये है कि जंगे यमामा में 700 हाफिज कुरान शहीद हो गए। अब जंगे तो हो रही हैं, आगे चल के और शहीद हो जाएंगे और कुरान एक जगह जमा नहीं है, ऐसा ना हो कि अल्लाह का कलाम जाया हो जाए, लिहाजा आप ये काम करें कि इसको जमा करें। तो सिद्दीक अकबर रजी अल्लाह ताला अन्हु फरमाते हैं, मैंने इनसे कहा मैं वो काम नहीं करूंगा जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने नहीं किया, लेकिन उमर बिन खत्ताब रजी अल्लाह ताला अन्हु बार 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 मुझसे इसरार करते रहे। अल्लाह ने मेरा सीना इस बात के लिए खोल दिया और मैं इस बात पर राजी हो गया कि कुरान को जमा किया। अब वही मामला हजरत जैद बिन साबित रदी अल्लाह तआला के साथ हुआ। फरमाते जब मैं पहुंचा तो मैंने भी यही कहा, लेकिन अबू बकर सिद्दीक रदी अल्लाह तआला ने बार बार मुझसे कहा, बस अल्लाह ने मेरा सीना भी इस बात के लिए खोल दिया। अब कितना मुश्किल काम था, अगर आपसे कहा जाए कि ये इस कमरे में बहुत सारे कागज पड़े, इन सबको जमा करो, इन सबको तरतीब के साथ लगाओ और पूरे कमरे में या पूरे घर में कागज बिखरे हों तो आप परेशान होंगे ना। तो ये तो एक कमरे की बात है, वहां तो पूरे शहर में, मक्के में, मदीने में, पूरे आलम इस्लाम में बिखरा हुआ कुरान, हड्डियों पर, चमड़ों पर, दरख्तों के तनों पर, उन सब आयतों को जमा करना, तरतीब देना कितना मुश्किल काम था। तो हजरत जैद बिन साबित रजी अल्लाह तआला अन्हु फरमाते हैं, अगर अबू बकर सिद्दीक रजी अल्लाह तआला ने मुझसे ये कहते कि पहाड़ को अपनी जगह से हिला दो तो वो मेरे लिए ज्यादा आसान था बनिस्बत ये कि कुरान को जमा करना। हकीकत है ना, पहाड़ को हिलाना आसान था बनिस्बत इसके कि इसको जमा करना। लेकिन बहरहाल मैं अल्लाह की जात पर भरोसा करके खड़ा होगा। अब इन्होंने ये काम शुरू कर दिया। जिस सहाबी के पास जो आयत थी वो मंगाई, ऐलान किया जिसके पास जो आयत हो वो ले आए। मस्जिद नबवी में हजरत सैयदना अबू बकर सिद्दीक रदी अल्लाह ताला, सैयदना उमर इबन खत्ताब रदी अल्लाह ताला, ये दोनों बैठे। ऐलान हुआ जिस सहाबी के पास जो आयत हो वो ले आए और अपने साथ दो गवाह भी लाए। आप जरा सा गौर कीजिए, सहाबा ने कितना एहतमाम किया है कुरान को जमा करने में कि कोई ऐसी चीज कुरान में शामिल ना हो जाए जो कुरान का हिस्सा ना हो। अगरचे वो खुद हाफिज़े कुरान थे फिर भी एहतियात कर रहे हैं। जिस सहाबी के पास जो आयत है वो ले आए लेकिन अपने साथ दो गवाह लाए और वो आकर कहें कि ये सहाबी जो आयत पेश कर रहा है वाकई ये कुरान की आयत है, हम गवाही दें। कितनी एहतियात है। अच्छा अब क्या हुआ, सहाबा आते रहे आते रहे। एक सहाबी जिनका नाम था हजरत खुजैमा रदियल्लाहु ताला अन्हु, उनके पास सूरह तौबा की आखिरी आयत और कोई गवाह नहीं। इन्होंने शर्त लगाई थी ना कि जो आयत लेकर आए वो गवाह भी साथ लाए, अगर गवाह नहीं होगा तो आयत कुरान में शामिल नहीं की जाएगी। अब आप देखें नबी पाक अलैहिस्सलाम का इल्मे गैब, हमारा ईमान है ना हुजूर अलैहिस्सलाम गैब का इल्म जानते हैं। ये लोग कहते नहीं तुमने गैब का इल्म कह के नबी को खुदा से मिला दिया, गैब जानना तो सिर्फ अल्लाह का काम है। अगर तुम कहो कि नबी गैब जानते हैं तो ये तो शिर्क हो गया। हमने कहा सुनो, पहले अहले सुन्नत का अकीदा सुनो बाद में फतवा लगाओ। हम ये कहते हैं आलिमुल गैब व शहादा अल्लाह की जात है, जो हो चुका है वो जानता है, जो हो रहा है वो जानता है, जो आइंदा होने वाला है वो भी जानता है, जो हम सोच चुके हैं वो जानता है, जो हम सोच रहे हैं वो जानता है, और जो आइंदा सोचने वाले हैं वो भी रब जानता है। जानता है ना, तो आलिमुल गैब अल्लाह की जात है, अल्लाह के बताने से उसका नबी भी जानता है। बात समझ में आई। अगर अकीदा यह हो कि अल्लाह के बताने से नबी जानता है तो फिर शिर्क नहीं होगा। आप ये कहें कि नबी खुद जानता है तब शिर्क होगा, इसलिए कि बिज़ात जानना सिर्फ अल्लाह की शान, अल्लाह की शान यह है कोई उसे ना बताए तब भी वो जानता है। बताने की जरूरत है, कोई ना बताए वो जानता है। तो अल्लाह खुद जानता है और नबी उसके बताने से जानता है, यह हमारा अकीदा है सुन्नत। अब आइए इस बात को समझने के लिए एक और वाकया आपको सुनना पड़ेगा जो ये साबित करेगा कि नबी पाक अलैहिस्सलाम को इल्म था कि आइंदा क्या होने वाला है। इसीलिए सरकार ने हजरत खुजैमा बिन साबित अंसारी, यह पूरा नाम था उनका रदी अल्लाह ताला ने, उनकी एक की गवाही को दो के बराबर करार दिया। अम्मारा बिन खुजैमा के चचा बयान करते हैं कि नबी पाक अलैहिस्सलाम ने एक आराबी से घोड़ा खरीदा। इस रिवायत को सुनन अबू दाऊद ने बयान किया है। घोड़ा सरकार ने खरीदा और आप जानते हैं कि जब खरीदो फरोख्त होती है तो कीमत तय की जाती है। मसलन कोई चीज़ आपने मुझे दी, मैंने कहा कितनी कीमत है, इतनी है, मैंने पैसे दिए आपने की वो चीज़ मुझे दे दी। तो फरमाते हैं कि हुजूर अलैहिस्सलाम ने एक आराबी से घोड़ा खरीदा यानी उसकी कीमत तय हो गई। सरकार ने उससे फरमाया तुम ठहरो, मैं अभी जाकर इसकी कीमत ला के तुम्हें देता हूँ। बात हो गई ना। सरकार दो आलम अलैहिस्सलाम मुड़े अपने काशाने नबूवत की तरफ चले। अभी चंद कदम आगे बढ़े कि लोग उस आराबी के पास आए, पूछा कितनी कीमत है, कितने का बेचोगे, कैसा घोड़ा है, सवाल शुरू कर दिया। अब उसने सोचा कि ये तो खरीदार बहुत सारे आ गए, मैं इसकी कीमत बढ़ा दूं। उसने वहीं से आवाज दी, है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, आप ये घोड़ा खरीद रहे हैं या मैं किसी और को बेच दूं? सरकार ने फरमाया, भाई हमारा तो सौदा हो चुका, अभी तो बात हुई है, कीमत तय हो गई और मैंने तुमसे कहा मैं अभी जाकर पैसे ला के देता हूं। कहते नहीं जी, नहीं कोई सौदा नहीं। साफ उसने इनकार कर दिया, मेरी आपसे कोई बात ही नहीं हुई, हालांकि सौदा तय हुआ था। हुजूर अलैहिस्सलाम ने फरमाया कि मैं तुमसे कह रहा हूं अभी बात हुई है, कीमत तय हुई है, मैंने सिर्फ तुमसे कहा है कि मैं जाकर कीमत लाके देता हूं। कहते नहीं जी कुछ नहीं। और फिर साथ में कहा, अगर हुआ है तो गवाह लाइए। अब गवाह तो कोई था नहीं, जब दोनों में बात हुई थी, एक हुजूर अलैहिस्सलाम, दूसरा वो अरबी, तीसरा कोई नहीं था, इसीलिए उसने ये कहा कि तो गवाह पेश नहीं कर सकेंगे, मैं इनकार कर दूंगा, ज्यादा कीमत पर बेच दूंगा, ये उसका ख्याल होगा, गवाह लाइए। अभी उसने यही कहा कि हजरत खुजैमा रजी अल्लाह ताला नु खड़े हो गए, मैं गवाही देता हूं कि तूने सौदा किया है मेरे आका सल्लल्लाहु अलैहि वसल्लम, मैं गवाही देता हूं। अब कोई और होता तो बड़ा खुश होता कि चलो मेरा गवाह आ गया, लेकिन आका का इंसाफ देखो, सरकार ने उस अराबी को नहीं देखा, अपने सहाबी की तरफ देखा, हजरत खुजैमा की तरफ, तुम कैसे गवाही दे रहे हो, तुम तो थे नहीं, तुमने कैसे गवाही दी? अब सुनो सहाबी का जवाब, आशिक रसूल का जवाब, रसूल पर ब्लैंक फेथ, ईमान और यकीन कितना था, हुजूर आपके मुंह से सुनकर मैं गवाही दे रहा हूं, आपने कहा है ना, बस सही, क्या तुमने देखा? बाल्फाज दीगर, यानी ये हदीस के अल्फाज नहीं है, ये मैं बता रहा हूं, बाल्फाज दीगर सहाबी ये कहना चाहते थे, क्या हमने जन्नत को देखा, क्या हमने जहन्नम को देखा, क्या हमने फरिश्तों को देखा, क्या हमने मलाइका को देखा, क्या हमने खुदा को देखा? सिर्फ आपके कहने से, आपने कहा खुदा है, हमने कहा है, आपने कहा जन्नत है, हमने कहा है, आपने कहा फरिश्ते हैं, हमने कहा है, जब आपके कहने से इतने बड़े खुदा को मान रहे हैं तो ये नहीं मान सकते कि सौदा हुआ? मैं गवाही देता हूं बिल्कुल सौदा हुआ है। आका खुश हुए, फरमाया आज के बाद कोई किसी मामले में गवाही दे, उसकी गवाही एक मानी जाएगी, मेरे इस सहाबी की गवाही दो के बराबर मानी जाएगी, मेरे इस सहाबी की गवाही दो के बराबर मानी जाएगी। अच्छा क्यों कहा, वजह क्या थी? एक तो वजह यह थी कि हुजूर अलैहिस्सलातु वस्सलाम किसी का रखते नहीं, किसी का एहसान नहीं रखते, इसका इतना पुख्ता ईमान, सिर्फ मेरे कहने से इसने गवाही दे दी, इसको इजाज़ देना चाहिए। और इजाज़ ये दिया कि इस एक की गवाही किसी मामले में ये देगा दो के बराबर, एक तो ये, और दूसरी मेरा ईमान ये कहता है, मेरा ईकान ये कहता है, मेरा विज्ञान ये कहता है, मेरे आका सल्लल्लाहु अलैहि वसल्लम अपनी निगाहें नबुवत और रिसालत से उस दौर को देख रहे थे कि जब कुरान जमा होगा और सिद्दीक और फारूक ये शर्त लगाएंगे कि जो आयत लेकर आए दो गवाह भी लेकर आए, सूरह तौबा की आखिरी आयत मेरे इसी सहाबी के पास होंगी, इसके पास गवाह नहीं होगा, जब गवाह नहीं होगा तो आयत शामिल नहीं होगी, और आयत शामिल नहीं होगी तो कुरान नामुकम्मल रह जाएगा, मैं पहले इसकी गवाही को दो के बराबर करार दे दूं ताकि आयत कुरान में शामिल हो जाए। बात समझ में आई? इसकी गवाही दो के बराबर, और हुआ भी यही, सिद्दीक अकबर फारूक आजम रजी अल्लाह ताला अन्हुमा मस्जिद नबवी में बैठे हैं, एक सहाबी आए, ये कुरान की आयत है, कहा गवाह लेकर आओ, ये दो गवाह हैं, दूसरे आए, ये कुरान की आयत है, गवाह लेकर आओ, ये गवाह है, उन्होंने गवाही दी, कहा शामिल कर दो कुरान में। हजरत खुजैमा रजी अल्लाह ताला ने तशरीफ लाए, उनके पास सूरह तौबा की आखिरी आयत, कहा मेरे पास कोई गवाह नहीं, सहाबा ने कहा तुझे गवाह की जरूरत ही नहीं, मेरे आका ने पहले ही तेरी गवाही को दो के बराबर करार दे दिया, आका ने पहले ही तुम्हारी गवाही को दो के बराबर करा दे, कुरान मुकम्मल हो गया। इतनी एहतियात की सहाबा ने कुरान को जमा करने में। अच्छा अब क्या हुआ,
قرآن مجید فرقان حمید سب سے پہلے جمع ہوا حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کے دور میں، اور حضرت زید بن ثابت رضی اللہ تعالیٰ عنہ نے یہ کام کیا، جگہ جگہ گئے، آیتیں لے کر آئے اور لا کر جمع کی، پھر وہی ترتیب جو نبی پاک علیہ السلام نے رکھی اسی ترتیب پر صحابہ نے اس کو جمع کیا۔ لیکن اب یہ سوال پیدا ہوتا ہے کہ ہم یہ دیکھتے ہیں کہ حضرت عثمان غنی رضی اللہ تعالی عنہ، ان کا ایک لقب ہے جامع القرآن، ہے نا لقب، ذوالنورین بھی ان کا لقب ہے، جامع القرآن بھی لقب، اور جامع القرآن کا مطلب ہے قرآن کو جمع کرنے والا۔ تو جمع تو صدیق اکبر کے دور میں ہو گیا، پھر یہ جامع القرآن کیسے؟ اب آئیے آپ کو بتائیں، بلا شبہ قرآن جمع ہوا، لیکن ہوا کیا؟ علامہ بدر الدین عینی حنفی فرماتے ہیں کہ حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کے عہد مبارک میں جو مجموعہ تیار کیا گیا وہ سورتوں کے الگ الگ صحائف تھے، یعنی ہر سورت میں آیات ترتیب سے تھیں لیکن سورتیں متفرق تھیں۔ قرآن تو جمع ہو گیا، سورتیں الگ الگ تھیں اور وہ صحائف تھے، پورا مکمل ایک قرآن نہیں تھا، لیکن بہرحال وہ ایک جگہ جمع ہو گیا، بکھری ہوئی آیتیں ایک جگہ جمع ہو گئی۔ پھر کیا ہوا؟ حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کے دور میں ایک واقعہ پیش آیا، اور آپ جانتے ہیں نا کہ قرآن کی سات قراتیں ہیں، سات، سبع قرات کہتے ہیں نا، یہ سبع قاری ہے، سات قرات تو جانتا ہی ہے، تو ہر علاقے والا الگ الگ قرات پہ پڑھنے لگا، اور جن کے پاس یہ مجموعہ پہنچا جو صدیق اکبر رضی اللہ تعالیٰ عنہ نے جمع کیا تھا، اس میں کچھ چیزیں ایسی شامل ہو گئیں جو نبی پاک علیہ الصلوۃ والسلام نے آیت کی تفسیر کی تھی، وہ بھی بعض لوگوں نے لکھ دی، وہ بھی عربی میں تھی نا، قرآن بھی عربی میں تھا، تو جو لوگ بعد والے لوگ جو نابلد تھے انہوں نے سوچا شاید یہ بھی قرآن، پھر ہر کوئی الگ طرز پر الگ قرآت پر قرآن پڑھنے لگا۔ تو سیدنا عثمان غنی رضی اللہ تعالیٰ عنہ کے دور میں ایک صحابی ان کے پاس آئے اور ان سے کہا، یا امیر المومنین، یا خلیفۃ المسلمین، یہ معاملہ ہو رہا ہے کہ پورے بلاد اسلامیہ میں جو قرآن کریم کے نسخے ہیں، بعض نسخوں میں یہ بھی ہوا کہ جو تفسیری چیزیں بیان کی گئیں وہ بھی اس میں شامل ہو گئیں، اور لوگ اس میں خلط ملط کرنے لگے، ایسا نہ ہو کہ قرآن کو حدیث میں شامل کر دیا جائے یا حدیث کی کچھ باتیں قرآن میں شامل ہو جائیں، اگرچہ وہ الگ مجموعہ ہے۔ پھر حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ نے ام المومنین حضرت حفصہ رضی اللہ تعالیٰ عنہا، ان کے پاس ایک نسخہ تھا، وہ منگایا اور اس کو دوبارہ سے لکھوایا، اور جو حافظ قرآن صحابہ تھے ان سے پڑھوایا، اور اس میں سے وہ چیزیں الگ کی جو تفسیری طور پہ بیان ہوئی تھیں، پھر اس کی ترتیب تمام سورتوں کی، تمام آیتوں کی وہی رکھی جو نبی پاک علیہ الصلوۃ والسلام کے زمانے میں، اور ایک ہی قرآت آپ نے فرمایا بس اب صرف ایک قرآت پر قرآن پڑھا جائے گا، اور وہ قرآت وہی ہے جو بنو ہاشم کی ہے، اب دیگر قرآت پہ نہیں، اور پھر اس کے نسخے جو تھے پورے بلاد اسلامیہ میں بھیج دی۔ اب آپ دیکھیں نسخے تیار کرنے میں کتنی دیر لگی، آج کل تو پرنٹنگ پریز ہے نا، آپ چھاپ دیں فٹافٹ، ایک دن میں کئی قرآن چھپ جائیں، وہاں تو ہاتھ سے لکھا جا رہا ہے۔ یہ حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کا کارنامہ تھا کہ آپ نے باقاعدہ کاتبوں کو بٹھا کر اس کے کئی نسخے تیار کیے، بلکہ بہت سے نسخے تیار کیے اور تمام بلاد اسلامیہ میں بھیج دی، اس لیے انہیں جامع القرآن کہا جاتا ہے، اور الحمدللہ وہی قرآن آج ہمارے پاس بعین ہی اسی طرح موجود ہے۔ تو یہ اللہ تبارک و تعالیٰ کا کرم ہے کہ اس نے ہر دور میں اپنے کلام کی حفاظت فرمائی، کیونکہ حفاظت کرنے والا وہی تھا، اسی لیے یہ کلام محفوظ رہا اور منتقل ہوتے ہوتے آج 14 صدیوں کے بعد ہمارے پاس بھی عین ہی اسی طرح موجود ہے۔ لیکن یاد رکھیے، یہ صحابہ کا ہم پر احسان ہے۔ اگر یہ صحابہ نہ ہوتے اور اس معاملے میں اتنی محنت نہ کرتے، معاذ اللہ، اللہ کا کلام ضائع ہو جاتا، ہم تک کہاں پہنچتا، ہم کتنے بعد میں، 14 صدیوں کے بعد۔ لیکن اس وقت انہوں نے محنت کی، کوشش کی، صدیق اکبر فاروق اعظم رضی اللہ تعالیٰ عنہ انہوں نے جمع کیا، اور بعد میں حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ نے باقاعدہ اس کے نسخے تیار کر کے پوری بلاد اسلامیہ میں بھیجے۔ یہ ان کا ہمارے اوپر احسان ہے۔ اللہ رب العالمین بے شمار رحمت نازل فرمائے ان کے مرقد مبارک پر، اور ان کی نالین سے لگے ہوئے ذروں کے صدقے میں ہم سب کے گناہوں کو معاف کرے۔ اسی لیے کسی نے لکھا، محمد مصطفیٰ کے بعد عالی شان والے ہیں، یہی اللہ والے ہیں، یہی قرآن والے ہیں، نبی کا دین اس لام چمکایا زمانے میں، جنہوں نے کلمہ توحید پھیلایا زمانے میں، جنہوں نے کلمہ توحید پھیلایا زمانے میں۔ یہ قرآن مختلف ادوار میں مختلف مراحل سے گزرتا رہا، پھر ایک دور آیا حضرت امام احمد بن حنبل رضی اللہ تعالی عنہ، جس میں ایک فتنہ اٹھا، معتزلہ۔ معتزلہ، اب اس کی تعریف میں کیا کروں، اس کے مطلب وہ ایک ایسا فتنہ ہے کہ اس کے اندر بھی بڑے فتنے ہیں اور اس کے اندر بہت سارے فرقے ہیں۔ انہوں نے یہ اٹھایا کہ اللہ کا کلام مخلوق ہے، اور امام احمد بن حنبل رضی اللہ تعالیٰ عنہ نے فرمایا یہ غیر مخلوق ہے۔ اگر مخلوق مان لیں تو مخلوق میں تو عیب ہوتا ہے، مخلوق میں تو خرابی ہوتی ہے، تو اگر مخلوق مان لیتے تو اس میں خرابی وہ ظاہر کر دیتے، اور جب خرابی ظاہر کر دیتے تو آگے چل کے اس کے اندر اور پتہ نہیں کیا کیا چیزیں نکال دیتے۔ ایک طرح تنہا امام احمد بن حنبل کھڑے ہوئے خلیفہ مامون کے سامنے، مامون جو تھا خلیفہ، عباسی خلیفہ، معتزلہ سے متاثر تھا، اس فتنے سے، اس فرقے سے، وہ لوگ اس کے ساتھ مل گئے اور انہوں نے کہا ان کو سزا دو، بلایا آپ کو دربار میں۔ حضرت امام احمد بن حنبل رضی اللہ تعالیٰ عنہ وہاں گئے، کہا تم قرآن کو کیا کہتے ہو؟ فرمایا غیر مخلوق۔ اس نے کہا نہیں مخلوق۔ آپ نے فرمایا غیر مخلوق۔ اس نے کہا ان سے مناظرہ کرو۔ ان کے بڑے بڑے عالم آئے، مناظرہ کیا، آپ کا جواب نہیں دے سکے۔ ظاہر وقت کے امام تھے، متقی تھے، پرہیزگار تھے، عاشق رسول تھے، دلائل تھے ان کے پاس، ان کی دلیلوں کے سامنے کوئی جواب نہ دے سکے۔ مجبور ہو کر اس نے کہا کہ ان کو کوڑے لگائے جائیں۔ حضرت امام احمد بن حنبل وقت کے جلیل القدر امام، ان کو 80 کوڑے لگائے گئے۔ غور کریں، ایک کوڑا لگتا تھا تو انسان چیخ اٹھتا تھا۔ آپ کے پہلا کوڑا لگا، فرمایا اللہ اکبر۔ دوسرا کوڑا لگا، قرآن کی آیت پڑھی جس کا ترجمہ یہ تھا ہمیں جو مصیبت پہنچے وہ اللہ کی طرف سے آزمائی ہے۔ تیسرا کوڑا لگا، پھر آیت پڑھی جس کا ترجمہ یہ تھا ہم اس کی رضا پر راضی ہیں۔ کوڑے لگتے رہے یہاں تک کہ آپ اس کی تکلیف سے بے ہوش ہو کر گر گئے۔ اس نے کہا روک دو، پانی ڈالا، جب ہوش آیا کہا پھر کوڑے لگ۔ غور کرو، جو کوڑے لگانے والا تھا اس نے کہا کہ میں نے جو کوڑے لگائے ہیں خدا کی قسم اگر یہ میں ہاتھی پر مارتا تو وہ بھی چیخ اٹھتا، لیکن یہ امام کا استقلال تھا، یہ کھڑے رہے۔ اللہ جس کو چاہے استقامت عطا فرمائے۔ اگر آپ اس وقت یہ مان لیتے تو پھر تو ساری جو امت تھی وہ آپ کے پیچھے ہی تھی، وہ بھی مان لیتی کہ ہاں قرآن مخلوق ہے۔ کہا نہیں، قرآن غیر مخلوق ہے، یہ اللہ کا کلام ہے۔ اب آپ دیکھیں قرآن اللہ کا کلام ہے نا، لیکن یہ جو ظاہری طور پر ہمارے سامنے ہے، جو کتابوں پر لکھا ہوا ہے، یہ اللہ کا کلام ہے؟ ہم کہتے ہیں یہ اللہ کا کلام ہے. اصل اللہ کا کلام وہ ہے جو اس نے اپنے نبی سے فرمایا، فرشتوں سے فرمایا، جو وحی آئی اور اسی کو پھر تحریر کر لیا گیا. تو یہ اس کو، یعنی جو کلام اللہ کا تھا، اس کو یہ کہتا تھا کہ وہ مخلوق ہے، تاکہ اس کو اگر کہا جائے تو پھر یہ کلام بھی غلط ہو جائے گا معاذ اللہ، اور اس میں بھی پھر وہ خرابی پیدا ہو جائے گی. اسی لیے امام احمد بن حنبل نے علم بلند کیا، کہا نہیں قرآن غیر مخلوق. ایک خلیفہ کا انتقال ہو گیا اسی صورت میں، دوسرا آیا جس کا نام تھا معتصم باللہ، اس کا بھی انتقال ہوا، اس کے دور میں بھی آپ کو کوڑے لگے. پھر تیسرا آیا جس کا نام تھا واسق، اس نے بھی آپ کو کوڑے لگائے اور پھر اس کا بھی انتقال ہو گیا. لیکن امام احمد بن حنبل اپنی جگہ استحکام کے ساتھ کھڑے رہے اور اسی عقیدے پر قائم رہے کہ قرآن اللہ کا کلام غیر مخلوق ہے، اور اسی لیے لوگ ان کے پیچھے رہے. اگر وہ مان لیتے تو پوری دنیا انہی کے پیچھے چلتی، اور معتزلہ کا جو عقیدہ ہے پھر وہی عقیدہ سب جگہ جاری ہو جاتا. آپ جانتے تھے کہ اگر آج میں نے مان لیا اور یہ عقیدہ سب جگہ ظاہر ہو گیا تو قیامت میں رسول اللہ صلی اللہ علیہ وسلم کو میں کیا جواب دوں؟ 80 کوڑے جس کے لگے، جسم لہو لہان ہو گیا، اور تلواریں لے کر وہ کھڑے تھے کہ مانو ورنہ تمہارا سر تن سے جدا کر دیں گے. کہا میں تیار ہوں، لیکن میں یہی کہوں گا قرآن غیر مخلوق. جب کسی نے پوچھا، فرمایا کون حق پر ہے اور کون ناحق ہے، اس کا فیصلہ ہمارے جنازے کریں گے. آپ کے جنازے میں لاکھوں افراد نے شرکت کی، لوگ روتے ہوئے آپ کے جنازے میں جا رہے تھے. آپ کو دفن کر دیا گیا اور وصال کے 130 سال کے بعد آپ کی قبر مبارک کے برابر ایک قبر کھودی گئی، تو آپ کی قبر خود بخود کھل گئی. لوگوں نے جھانک کر دیکھا، کفن تک میلا نہیں ہوا. 130 سال کے بعد جسم بھی اسی طرح. اللہ نے بتا دیا کہ دیکھو ہمارے شعر اس طرح ہوتے ہیں. اب آئیے، یہ تو آپ نے سنا کہ قرآن مجید فرقان حمید کی ایک تاریخ ہم نے آپ کے سامنے بیان کی، کس طرح وحی نازل ہوئی اور کس طرح نبی پاک علیہ الصلوۃ والسلام نے اس کی ترتیب رکھی، کون سی آیت کس آیت کے بعد، کون سی سورت کس سورت کے بعد. تو نزول قرآنی کی ترتیب الگ ہے، موجودہ قرآن کی ترتیب الگ ہے، لیکن الحمدللہ جو نبی پاک علیہ الصلوۃ والسلام نے ترتیب رکھی بعین ہی وہی آج ہمارے پاس صحیح شکل میں موجود. تو ہمیں کتنی آسانی ہے، مسجد میں گئے اٹھایا قرآن پڑھ لیا، گھر میں الماری سے نکالا قرآن پڑھ لیا، خانقاہ میں گئے وہاں سے اٹھا کے قرآن پڑھ لیا، کتنی آسانی. ان صحابہ کو دیکھو کہ جن کے سینوں میں قرآن محفوظ تھا اور جن کے سینوں میں نہیں تھا، ان کو پڑھنے میں کتنی دشواری تھی. ہڈیوں پر، چمڑوں پر، مختلف چیزوں پر لکھا ہوا ہے. آج ہم ایک کتاب کھول کے بیٹھتے پورا قرآن پڑھ، ہے یا نہیں؟ یہ ان کا ہم پر ایک بہت بڑا احسان. اب آئیے آخر میں قرآن مجید فرقان حمید کے فضائل اور اس کا اجر و ثواب، اس کے متعلق چند احادیث آپ کے سامنے پیش کرتے ہیں. حضرت عثمان غنی رضی اللہ تعالی عنہ بیان کرتے ہیں کہ نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا، تم میں بہترین وہ ہے جو قرآن کا علم حاصل کرے اور لوگوں کو قرآن پڑھائے، قرآن کی تعلیم دے. خیرکم من تعلم القرآن وعلمہ. امام مسلم روایت کرتے ہیں کہ حضرت برا رضی اللہ تعالیٰ عنہ حضور کے صحابی بیان کرتے ہیں کہ ایک شخص سورہ کہف پڑھ رہا تھا، اس کے گھر میں ایک جانور بندھا ہوا تھا اس کے قریب جہاں وہ پڑھ رہا تھا، تو جب اس نے تلاوت شروع کی تو جانور نے اچھلنا شروع کر دیا. اس نے روک دیا، جانور ٹھہر گیا. پھر اس نے تلاوت شروع کی، پھر اس نے اچھلنا شروع کر دیا، اور اس نے دیکھا کہ سر پر ایک بادل کا ٹکڑا آ گیا جس میں قندیلیں روشن تھیں. قندیلیں ہوتی ہیں جس میں روشنی نکلتی ہے، جس نے کہا بادل کے ٹکڑے میں قندیلیں تھیں. خاموش ہو گیا, تلاوت قرآن روک دی. صبح ہوئی, سرکار دو عالم علیہ الصلوۃ والسلام کی بارگاہ میں حاضر ہوا, واقعہ بیان کیا. یا رسول اللہ صلی اللہ علیہ وسلم, حضور میں رات کو تلاوت کر رہا تھا, جانور بندہ ہوا تھا, میں نے تلاوت شروع کی, جانور نے اچھلنا شروع کر دیا, سر پر ایک بادل کا ٹکڑا آ گیا, اس میں قندیلیں روشن تھیں. آقا نے فرمایا ڈرو نہیں, یہ سکینہ ہے. سکینہ کا مطلب رحمت. یہ سکینہ ہے جو تلاوت قرآن کے وقت نازل ہوتی ہے, اور جو قندیلے تم نے دیکھی اللہ کے فرشتے تھے جو تیری تلاوت سننے آئے تھے. اگر تو صبح تک پڑھتا رہتا خدا کی قسم وہ صبح تک موجود رہے. پتہ یہ چلا کہ جہاں قرآن کریم کی تلاوت ہوتی ہے اللہ کے فرشتے بھی نازل ہوتے ہیں, وہ بھی آ کر اس کو سنتے ہیں. تو ہمیں چاہیے کہ اپنے گھروں کو تلاوت قرآن کے نور سے روشن اور مزین کریں. ام المومنین حضرت عائشہ صدیقہ رضی اللہ تعالی عنہا بیان کرتی ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جو قرآن کریم میں ماہر ہو وہ معزز اور بزرگ فرشتوں کے ساتھ رہتا ہے, اور جس کو قرآن مجید پڑھنے میں دشواری ہو, یعنی وہ اٹک اٹک کر قرآن پڑھے, اسے دو اجر ملیں گے. غور کرو, ایک آدمی ہے نا جس کی زبان میں لکنت ہے یا وہ قرآن پڑھنا نہیں جانتا, وہ پھر بھی کوشش کرتا ہے کہ میں پڑھوں, تو فرمایا جو اٹک اٹک کر پڑھتا ہے اسے دو اجر ملیں گے. اس لیے ہمیں چاہیے کہ ہم یہ نہ سوچیں کہ ہم ایک پارہ پڑھ رہے ہیں اس میں اتنی دیر لگے گی, ایک رکوع میں اتنی دیر لگے گی. جیسا بھی آپ پڑھ سکیں کوشش کریں کہ صحیح پڑھیں. سرکار فرماتے ہیں دو اجر ملیں گے. دو, تم پڑھنے والے تو بنو, اللہ تو اجر دینے کے لیے تیار ہے. امام ترمذی روایت کرتے ہیں حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جس شخص نے کتاب اللہ سے ایک حرف پڑھا اس کے لیے ایک نیکی ہے, اور ایک نیکی کا 10 گنا اجر ہے. پھر فرمایا میں یہ نہیں کہتا کہ الف لام میم ایک حرف ہے. الف ایک حرف ہے, لام ایک حرف ہے, میم ایک حرف ہے. جس نے صرف الف لام میم کہا 30 نیکیاں اس کے نامہ اعمال میں لکھی. غور کریں, صرف الف لام میم, اور جو پورا قرآن پڑھ جائے کتنی نیکیاں ہوں گی کوئی شمار کر سکتا ہے؟ حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ فرماتے ہیں کہ قیامت کے دن قرآن پڑھنے والا آئے گا تو قرآن کہے گا اے رب اسے مزین کر, اس کو عزت کا تاج پہنایا جائے گا. پھر قرآن کہے گا اے رب اس کو اور مزین کر, سرکار فرماتے ہیں اس کو عزت والے حلے پہنائے جائیں گے. پھر قرآن کہے گا اے رب اس سے راضی ہو جا, تو اللہ تبارک و تعالی اس سے راضی ہو جائے گا. پھر اس شخص سے کہا جائے گا کہ قرآن پڑھنا شروع کر, جہاں تک قرآن پڑھتا رہے گا تیرے درجے بلند ہوتے رہیں گے, اور جب قرآن ختم کرے گا وہی تیرا آخری درجہ ہوگا. غور کرو, یہ حافظ قرآن کے لیے, اگر وہ قرآن حفظ کرے قرآن پڑھے تو کہا جائے گا جنت میں قرآن پڑھتا جاؤ اور چلتا چلا جاؤ, پڑھتا رہے گا درجے بلند ہوتے رہیں گے ہوتے رہیں گے, جب آخری آیت پر پہنچے گا وہی اس کا آخری مقام ہوگا. یہ ہے قرآن کی فضیلت. حضرت ابن عباس رضی اللہ تعالی عنہما بیان کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جس کے پیٹ میں قرآن نہ ہو وہ ویران گھر کی مانند ہے. یعنی کوئی نہ کوئی آیت, کوئی نہ کوئی سورت آپ کو یاد ہونا چاہیے, ضروری ہے. بلکہ میں یہ کہتا ہوں کہ ہر مسلمان مرد عورت عاقل بالغ اس پر یہ لازم ہے, واجب ہے, ضروری ہے کہ کم سے کم 10 سورتیں اسے یاد ہوں تاکہ وہ اپنی نماز آرام سے پڑھ سکے. اور یہ آسان ہے, الم ترى کیف سے والناس تک آپ 10 سورتیں یاد کر لیں, کوئی مسئلہ نہیں. کبھی کوئی سورت پڑھ لی, کبھی کوئی پڑھ لی, کبھی کوئی پڑھ لی. اور یاد رکھیے قرآن پڑھنے میں شرم نہیں, قرآن پڑھنے میں شرم نہیں. اگر آپ نے ابھی تک قرآن نہیں پڑھا, آپ کہیں جی میری سفید داڑھی ہے میں کیسے قرآن پڑھوں, मेरे बच्चे हो गए, मैं कैसे कुरान पढ़ू, मैं नाना दादा बन गया, मैं कैसे कुरान पढ़ू। नहीं, कुरान पढ़ने में कोई शर्म नहीं है। जिस उम्र में चाहे आप कुरान पढ़ सकते, जिस उम्र में चाहे मस्जिद के इमाम साहब से पढ़ें, अपने घर में पढ़ें। और आजकल तो YouTube पर बेहतरीन से बेहतरीन कारी की किरत मौजूद है, आप उसमें लगाकर बैठ जाएं, उससे उसके साथ पढ़ें। लेकिन याद करना जरूरी है। ये छोटी छोटी सूरतें ना, ये तो बहुत आराम से याद हो जाएंगी। और गुज़िश्ता रातों में हम ये भी बता चुके हैं कि अगर किसी सूरत को आप अपना मामूल बना लेंगे, इंशाअल्लाह ताला वही सूरत आपकी मग़फ़रत के लिए काफ़ी। जिस तरह सूरह इखलास के मुताल्लिक सरकार ने फरमाया था ना, साहबी ने कहा ना, या रसूलल्लाह मुझे इस सूरत से मोहब्बत है, सूरह इखलास से मोहब्बत है। सरकार ने फरमाया, अगर वाकई तुझे मोहब्बत है तो इस सूरत ने तुझे जन्नत में दाखिल कर दिया। ये नहीं फरमाया दाखिल करेगी, कर दिया। और सूरह मुल्क के मुताल्लिक फरमाया, जो इसको पढ़ेगा रात में, कयामत में ये अपने रब से झगड़ा करेगी, अपने पढ़ने वाले के लिए लड़ेगी, नहीं मौला इसे माफ कर दे, इसे जन्नत में दाखिल कर दे, और रब उसकी बात को कबूल करेगा और उसे जन्नत में दाखिल किया जाएगा। देखें आप कुरान की कितनी फजीलत है। तो ये तमाम अहादीस, ये तो मैंने सिर्फ चंद अहादीस आपके सामने पेश की हैं। अल्लाह तबारक व तआला ने इसमें बहुत कुछ रखा है, बशर्ते कि कोई समझने वाला हो, समझाने वाला हो। कुरान उलूम और मारिफ का समंदर है। वला रत्बिन वला याबिसिन इल्ला फी किताबिन मुबीन। कुरान ने कहा कोई खुश और तर ऐसा नहीं जिसका जिक्र कुरान में ना हो। मौलाए कायनात हजरत अली शेरे खुदा रजी अल्लाह ताला ने फरमाते हैं, जो कुछ सारे कुरान में है वो सूरह फातिहा में है, और जो कुछ सूरह फातिहा में है वो बिस्मिल्लाह में है, और जो कुछ बिस्मिल्लाह में है वो उसकी बा में है। अना नुक्ता तो ताहतुल बा, और मैं उस बा का नुक्ता हूं, मैं उस बा का नुक्ता हूं। अब बताओ कुरान में क्या कुछ है और अली क्या कुछ जानते हो। एक साहबी ने कहा, अगर मेरे ऊंट की रस्सी गुम हो जाए तो मैं कुरान से पता लगा लूंगा कहां है। गौर करो, हम कारिये कुरान हैं, वो आमिले कुरान। हम सिर्फ पढ़ते हैं, वो अमल करते थे। तो कुरान वाहिद किताब दुनिया की, जिसको पढ़ना भी इबादत, जिसको सुनना भी इबादत, जिसको देखना भी इबादत, और जिस पर अमल करना दुनिया और आखिरत में कामयाबी की दलील। सुल्तानुल हिंद गरीब नवाज ख्वाजा मोइनुद्दीन चिश्ती अजमेरी फरमाते हैं, जो कुरान देकर पढ़ता है उसे दो अजर मिलेंगे, एक कुरान पढ़ने का, दूसरे कुरान को देखने। कैसी अजीम शान किताब अल्लाह ने हमें अता कर दी। और एक चीज आप एक मर्तबा पढ़ लें, दोबारा नहीं पढ़ेंगे। आप तजर्बा करके देख लें, कोई कहानी आपको सुना दी जाए, कहानी की किताब आपको दे दें, कोई वाकया किताब में हो आपने पढ़ लिया, किसी किताब में बहुत सारे वाक्य आपने पढ़ लिए, और वही किताब कोई लाकर दे दे, कहते नहीं भाई ये तो मैंने पढ़ लिया, कोई वाक्य सुना नहीं, ये तो मैंने सुन ली, ये किताब तो मेरी पूरी पढ़ी हुई है। इंसान की कैफियत ये है, तब्दीली चाहता है, जो किताब एक दफा पढ़ ले दोबारा नहीं। लेकिन कुरान दुनिया की वाहिद किताब है कि आप जितनी मर्तबा पढ़ेंगे, हर मर्तबा नया सुरूर आएगा, हर मर्तबा नई कैफियत पैदा हो, हर मर्तबा रहमतें नाजिल होंगी, हर मर्तबा अल्लाह की निगाह करम आप पर होगी, ऐसी किताब। लेकिन अफसोस कि हमने ऐसी किताब को उठाकर रख दिया, जुजदान में लपेट कर ताक में रख दिया, सजा दिया। जब किसी से कसम लेनी है, लाओ भाई कुरान लाओ, हाथ रखो, बताओ सही है या नहीं। बेटी को विदा कर रहे हैं, कुरान लाओ, इसके साए में विदा कर दो। कुरान इसलिए आया, कसम लेने के लिए, हलफ लेने के लिए। कुरान बेटी को विदा करते हुए उसके नीचे से गुजारने के लिए नहीं, कुरान पढ़ने के लिए, कुरान समझने के लिए, कुरान अमल करने के लिए। मैं पूरे दावे के साथ कहता हूं, अगर हर शख्स फजर के बाद सिर्फ एक सफा कुरान का पढ़ ले, ज्यादा देर नहीं लगेगी, सिर्फ एक सफा, एक तरफ का, पूरा नहीं, मैं नहीं कहता दोनों तरफ, सिर्फ एक तरफ का एक सफा आप पढ़ें, निशानी लगाएं, बंद करके रख दें, दूसरे दिन फजर पढ़ें, फिर दूसरा सफा, फिर तीसरे दिन तीसरा, होते 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 पूरा कलाम मुकम्मल हो जाए। اور آپ کو پتہ بھی نہیں چلے گا. اور تلاوت سے کیا ہوگا؟ گھر میں رحمتیں نازل ہوں گی، گھر میں برکتیں نازل ہوں گی. حدیث شریف میں آیا جس گھر میں سورہ بقرہ پڑھی جاتی ہے شیطان وہاں سے دور بھاگ جاتا. یہاں تو شیطان گھر میں ہی بیٹھا، اس لیے کہ قرآن پڑھ ہی نہیں رہے، دیگر چیزیں پڑھ رہے ہیں، موبائل لے کے بیٹھ جائیں گے، واٹس ایپ لے کے بیٹھ جائیں گے، دیکھ رہے ہیں سارے. چھوٹے چھوٹے بچوں کو موبائل دے دیا، اگر موبائل خراب ہو گیا کہتے بچے نے خراب کیا ہے، اور بچہ خراب ہو گیا تو کہتے موبائل نے کیا. اب خرابی کس کی طرف سے؟ اسی لیے بچوں کو موبائل نہ دو، پتہ نہیں کیا کیا وہ اس میں دیکھ رہے ہیں، کنٹرول کرو. کہنے کا مقصد یہ ہے کہ ہم تلاوت قرآن کو اپنا معمول بنائیں، اپنے بچوں کو قرآن پڑھنا سکھائیں، حافظ قرآن اگر ہو سکے تو ہم ان کو بنائیں، اور اس کو سمجھنے کے لیے ہم کوشش کریں، سمجھانے کے لیے کوشش کریں. اسی لیے الحمدللہ ہم نے یہ اہتمام کیا ہے کہ اس آپ کی اس مسجد جامع مسجد امیر حمزہ میں انشاءاللہ تعالی قرآن مجید فرقان حمید کا ایک ہم نے لرننگ کورس، آن لائن کورس شروع کرنے کا ارادہ کیا ہے، جس میں الفاظ قرآنی کو سمجھایا جائے گا. ایک تو ہے نا قرآن کو پڑھنا، ایک ہے اس کے الفاظ کو سمجھنا، اس کے معنی، اس کے مفاہیم، اس کے مطالب، یہ ساری چیزیں سمجھائی جائیں گی. یہ کورس 6 ماہ پر مشتمل ہوگا، اور ہر ہفتے 2 کلاسیں اس کی ہوں گی. تمام حضرات اس کورس میں شرکت کر سکتے ہیں. ہفتے واری درس قرآن انشاءاللہ تعالی جامع مسجد امیر حمزہ میں شروع ہوگا، اور یہ ہر شب جمعہ یہ منعقد ہوگا. اور اس میں ہم یہ کوشش کریں گے کہ پروجیکٹر کے ذریعے اس میں باقاعدہ آیات وغیرہ لکھ کر اس کے معنی، اس کے مفاہیم جو ہیں اس میں سمجھائے جائیں. تو اس میں بھی آپ حضرات شرکت کریں، خود آئیں، اپنے بچوں کو لائیں، اپنے دوست احباب کو لائیں. ہماری پوری کوشش ہوگی کہ قرآن مجید فرقان حمید کی تعلیمات کو عام کیا جائے. اور اگر بالغ حضرات حصہ لینا چاہیں تو ان کے لیے الگ سے تعلیم بالغاں کا ایک شعبہ بھی ہم قائم کریں گے، تاکہ وہ حضرات علیحدہ سے قرآن مجید فرقان حمید کی تعلیم حاصل کریں. اللہ تبارک و تعالی ہم سب کو قرآن پڑھنے، اس کو سمجھنے اور اس پر عمل کرنے کی توفیق عطا فرمائے. وآخر دعوانا ان الحمد للہ رب العالمین.